نکاح والے حضرات آگے. صلی اللہ. السلام علیکم. کیسے ہیں؟ اچھا یہ آپ کا بیٹا ہے؟ ماشاء اللہ اتنا بڑا ہو گیا، ماشاء مبارک، ماشاء اللہ ماشاء اللہ الحمد للہ. نبی علیہ السلام نے ارشاد فرمایا، اربع من سنن المرسلین، چار چیزیں انبیاء کی سنتوں میں ہیں، چار چیزیں، الحیاء والتعطر والسواک والنکاح. الحیاء، تمام انبیاء کے اندر حیاء ہوتی. فرمایا حیاء نہیں تو ایمان نہیں. اذا فاتک الحیاء ففعل ما شئت، تو بے حیا ہو جا پھر جو چاہے کر. گالیاں دینے والے، ماں بہن ایک کرنے والے، حیا سے بالکل پیدل اور خالی ہوتے. تو اس لیے حیا ایسی چیز ہے جو انسان کو گناہوں سے روکتی، حیا انسان کو گناہوں سے روکتی. تو تمام انبیاء میں حیا ہوتی. آج کل لڑکیوں کا نام تو حیا رکھتے ہیں، لیکن حیا آنکھوں میں نہیں. بے پردہ ماحول میں پڑھ رہی ہیں لڑکیاں، مکس گیدرنگ میں لڑکیوں کو پڑھانا یہ اچھی تربیت نہیں، بری تربیت. کیونکہ مکس گیدرنگ اسلام کی فطرت کے خلاف ہے، اسلام کی تعلیمات کے خلاف. مردوں کا مجمع الگ ہو، عورتوں کا الگ ہو. اب جیسے یہاں پہ نکاح ہے تو وکیل ہیں لڑکی کے، ابا ہوں گے وکیل، پہلے ابا ہی کو ہونا چاہیے. خدا نخواستہ ابا نہ ہو تو ماموں ہو، محرم ہونا چاہیے. لیکن بہت سے آپ جگہوں پہ دیکھیں گے شادی حال میں دلہن خود قبول کر رہی ہے، قاضی صاحب بھی موجود ہیں. یا تو اتنا چھوٹا خاندان ہو قاضی صاحب بھی محرم ہو تو سمجھ میں آتا ہے. عام طور پہ قاضی محرم نہیں ہوتے، لیکن دلہن صاحبہ وہاں بیٹھی ہوتی ہیں. ناجائز بلا وجہ غیر محرم کا آمنا سامنا. آپ کہیں گے بازاروں میں، اسپتالوں میں بھی تو ہوتا ہے. جہاں مجبوری ہے وہاں کے احکامات الگ ہیں، وہاں بھی نظر بازی جائز نہیں ہے، وہاں بھی دیکھنا جائز نہیں ہوگا. تو پھر یہاں پہ اس کو لانا کیسے جائز ہوگا؟ اسی طرح بعض دفعہ ایک شادی کی روداد میں آیا تھا کہ وہ ساری خواتین اس کے اندر جو ہیں وہ جا رہے ہیں، مرد قاضی صاحب، قاضی صاحب اور دو تین افراد اور گئے، انہوں نے ایجاب و قبول کیا. ساری عورتوں کو کہہ دیا گیا کہ حجاب کر لیں. وہ سمجھ رہے ہیں کہ بہت پردے دار شادی ہے، اس کو ہم پردہ نہیں کہتے. کیونکہ یہاں ایک حکم ٹوٹ گیا. عورتیں ضرور پھر مردوں کو دیکھتی ہیں، دولہا کون ہے، قاضی کیسا ہے. عورتوں سے برداشت نہیں ہوتا کہ وہ نظر جھکا لیں. جس طرح مردوں کے لیے بد نگاہی ناجائز ہے، اسی طرح عورتوں کے لیے بھی ناجائز ہے کہ وہ مردوں پر بلا وجہ نظر کریں. اور چاہے وہ کہیں ہم تو اپنے باپ اور چاچا اور تایا کی نظر سے دیکھیں، یہ سے نہیں ہوتا کچھ. اس لیے اسلام میں منہ بولے بیٹے اور منہ بولی بہن کا کوئی تصور نہیں. عام طور پہ پہلے محلے میں منہ بولی بہن منائی جاتی، پھر بعد میں کیا کیا گل کھلائے جاتے ہیں سب کو معلوم. اس لیے اسلام منہ بولے بیٹے کو بھی تسلیم نہیں کرتا، منہ بولی بہن کو بھی تسلیم نہیں کرتا. تو اس لیے یہ سب مجمع الگ الگ ہونے چاہیے. آج شادیوں میں مکس گیدرنگ بڑھتی چلی جا رہی ہے. کیا ہے، سب اپنے خاندان کے لوگ ہیں، اپنے خاندان کے لوگ ہیں تو شادی کیسے ہو رہی؟ شادی ہمیشہ نامحرموں میں ہوتی، کبھی محرم میں شادی ہو سکتی؟ جب خون وہی خون ہے اور اس سے تو اس سے پردہ نہیں ہے. اگر خونی رشتہ ایسا ہے جو محرم ہے تو اس سے پردہ نہیں ہے، جو پردہ نہیں ہے تو نکاح نہیں ہے. تو جس سے پردہ ہے اس سے نکاح ہے، اس سے پردہ بھی ہے. جس سے بھی زندگی میں کبھی بھی نکاح ہو سکتا. بہنوئی سے نکاح، سالی کا نکاح بہنوئی سے ہوا نہیں، ہوتا رہتا ہے ہمارے دیار میں. اس کے شوہر کا انتقال ہو گیا، اس نے دوسرا نکاح اپنی سالی سے کر لیا، ایسا کتنی دفعہ ہوتا ہے. تو جو نکاح ہو سکے نہیں، یہ تو ہمارے بہنوئی ہیں. تو بہنوئی ہیں تو کیا ہے، بہن کے شوہر ہیں، تمہارے شوہر تو نہیں. اسی لیے نگاہ کو پاکیزہ رکھنے کے لیے سب سے پہلے حیا. حیا ہوگی تو بے پردگی نہیں ہوگی. الحیا والتعطر، تعطر سب کہتے ہیں جانتے ہیں، عطر لگانا، خوشبو لگانا، تمام انبیاء کی سنت ہے خوشبو لگانا، خوشبو لگانا تمام انبیاء کی سنت ہے. لہذا کسی بھی قسم کی جائز خوشبو ہو، پرفیوم بھی عام طور پہ جائز ہوتی. لوگ اسی لیے بہت سے لوگ سمجھتے ہیں اس میں الکحل ہوتا ہے، یہ الکحل شراب والا نہیں ہوتا بلکہ درختوں کی چھالوں وغیرہ سے بنایا جاتا ہے جو انتہائی سستا ہوتا ہے. اگر اصلی والا لیا جائے تو خود ان کو مہنگا پڑے گا. لہذا پرفیوم کا استعمال بھی جائز ہے عمومی حالات میں، اور عطر تو لگانا ہی چاہیے تاکہ خوشبو رہے. دوسرا مل رہا ہے، بغل گیر ہو رہا ہے، تو اس کو بدبو نہ لگے، پسینے نہ آئیں، بلکہ خوشبودار رہے آدمی. آپ علیہ السلام کو بھی فرمایا مجھے تین چیزیں دنیا میں پسند ہیں، سب سے پہلے الطیب، خوشبو مجھے پسند ہے، والمرأۃ الصالحہ، اور نیک بیوی مجھے پسند ہے، اور جعلت قرۃ عینی فی الصلاۃ، نماز میری آنکھوں کی ٹھنڈک بنا دی گئی. نبی علیہ السلام کی یہ پسند ہے. تو خوشبو آپ علیہ السلام کو بھی پسند تھی، تو جب آدمی خوشبو لگائے تو اس نیت سے کہ یہ سنت ہے، تمام انبیاء کی سنت، ثواب ملے گا. خوشبو لگا رہے ہیں ہم اپنے لیے، اور ثواب اس لیے ملے گا کہ نبی علیہ السلام کی سنت. جو بھی کام کریں، ہمارے حضرت والا نے پیارے نبی صلی اللہ علیہ وسلم کی پیاری سنتوں میں لکھا ہے، نہاتا ہے ہر آدمی دار سے، جمعے کو تو نہاتا ہی ہے، جو روزانہ نہیں بھی نہاتا وہ بھی جمعے کو نہاتا ہے، تو نہیں تو عید عید تو ضرور نہاتا ہے. کہتے ہیں بعض لوگ بارش بارش نہاتے ہیں، تو ایسا تو نہیں ہونا چاہیے. کم از کم جمعے کو نہانا، غسل کرنا سنت ہے. پہلے زمانے میں سنت موقعہ تھا، یہ اب سنت ہے، بلا وجہ چھوڑنا نہیں چاہیے. لیکن جیسے ابھی سردی پڑی تھی، پانی گرم کرنے کے بعد اب موقع نہیں ہوتا، تو اگر کوئی نہیں نہائے گا اور کوئی پاکی ناپاکی کا مسئلہ نہیں ہے تو گناہگار نہیں ہوگا. لیکن عمومی طور پر مسلمان نہاتے ہیں، لہذا جمعے کو نہانا چاہیے، غسل کرنا چاہیے، یہ جمعے کی سنتوں میں ہے، یہ جمعے کی سنتوں میں ہے. تو ہر سنت، ہمارے حضرت نے لکھا اس باب میں کہ اگر گرمی ہے اور بدن نہیں پہنچنا ہے تو یہ نیت کر لیں کہ نہا کر بدن نہ پہنچنا بھی سنت ہے، اور اگر سردی ہے جیسے ابھی ہے تو بدن پہنچنا بھی سنت ہے، اس میں بھی سنت کی نیت کر لیں. دونوں ہی طرف مزے مت، دونوں ہی سنت ہے. سردی میں اور اچھے موسم میں نہا کر بدن پوچھنا سنت ہے، اور گرمی میں نہ پوچھنا تاکہ ٹھنڈک کچھ دیر باقی رہے، تھوڑا سا کپڑے میں بھی لگ جائے تو کیا ہوتا ہے، گرمی اچھا معلوم ہوتا ہے، نہ پوچھنا بھی سنت ہے. دیکھیے ہر کام کو آج سنت آدمی کر لے گا، نیت سنت کی کر لے گا. ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ تعالیٰ کے بارے میں شیخ الاسلام اپنے اصلاحی خطبات میں لکھتے ہیں، حضرت فرماتے تھے گھر پہ آئے نا شام کو، آفس سے آئے، حلال کما کے آئے، اب گھر میں داخل ہوئے، فوراً بچے کو اٹھا لیا، ایک لمحہ سوچو، ایک لمحہ، ایک گھنٹے مراقبہ مت کرو، ایک لمحے کے لیے سوچو، چند لمحے کے لیے، کہ یہ بچے مجھے اللہ نے دیے ہیں اور ان سے پیار کرنے کا حکم اللہ کے محبوب نے دیا ہے، بچوں سے پیار کرو، یہ پیار کرنا سنت اور ثواب بن جائے گا. بیوی مجھے آنکھوں کی ٹھنڈک بنا کے اللہ تعالیٰ نے دی ہے. ہمارے شیخ فرماتے تھے یہ وہ لیلہ ہے جو بدست مولا ملی ہے، اس سے خوب پیار کرو، اس سے پیار کرنا ثواب ہے، اور غیر محرم کو دیکھنا بھی گناہ ہے. بیوی کو نہ دیکھنا اور پیار نہ کرنا، غصہ کرنا گناہ ہے، اور غیر محرم کو دیکھنا یہ بھی ناجائز ہے. کیوں حضرت فرماتے تھے ہمارے یہ وہ لیلہ ہے جو بدست مولا ملی ہے، اللہ تعالیٰ نے ہمیں دے دیا نکاح کے ذریعے سے. ابھی دیکھیے ابھی تک ناجائز ہے ان کے لیے جن سے نکاح ہونے والا ہے. ابھی نکاح کے بول بولیں گے، قاضی جو ہے وہ کچھ خطبہ پڑھے گا، یہ اتنا لمبا خطبہ بھی ضروری نہیں ہے، یہ برکت کے لیے پڑھا جاتا ہے. تیسرا کلمہ پڑھ لیا، ایجاب و قبول کر لیا، نکاح ہو گیا منعقد، گواہ کے درمیان ایجاب و قبول. تو ایجاب و قبول کے بعد وہ اس کا جسم بھی حلال ہے، جس کو دیکھنا بھی ناجائز تھا. اس کو کہتے ہیں جو وہ حکم دے تو حلال ہے، جو وہ روک دے تو حرام ہے. اگر حکم دے تو خون بہانا بھی جائز ہے، جیسے فلسطین میں ابھی مسلمان بھی الحمدللہ کر رہے ہیں، اگر مسلمان شہید ہو رہے ہیں تو یہودیوں کو بھی واصل بجہنم کر رہے ہیں الحمدللہ، ایک دو چار نہیں، کرنل جرنل اور اچھے اچھے یہودی ڈرپوک بزدل دوزخ کے گڑھے میں گر رہے ہیں. تو اگر شریعت کا حکم ہو تو خون بہانا بھی روا ہے، اور شریعت کا حکم نہ ہو تو پانی پینا بھی ناجائز ہے روزے میں. یہ ہمارے حضرت والا کا بیان ہے، شریعت کا حکم ہو تو خون بہاؤ، خون بہانا، واضرب، اللہ تعالیٰ فرماتے ہیں آناق، مارو ان کی گردنوں پہ، واغلظ علیہم، آپ ان سے سختی کیجئے اے نبی صلی اللہ علیہ وسلم. ہر جگہ نرمی نہیں، کہیں سختی کا بھی حکم ہے، ایسوں سے سختی کی جائے گی جو ظلم کر رہے ہیں. آج مسلمانوں کا یہ سکوت یہ جرم ہے، ظلم کو سہنا بھی ظلم ہے، یاد رکھیں، اور ظلم پر خاموش رہنا بھی ظلم ہے۔ ہم اس کا انتظار کر رہے ہیں، خدا نخواستہ جب ہماری طرف آئے گا نا پھر ہم دیکھیں گے، ابھی تو ہاں بیچارے ہاں بہت ظلم ہو رہا ہے، یہ کوئی طریقہ نہیں۔ مسلمان ایک جسم کی طرح ہیں، ایک رجل واحد، ایک آدمی کی طرح، ان اشتکا عینہ اشتکا کلو، آنکھ میں تکلیف ہو تو صرف آنکھ میں رہتی ہے، پورا جسم بے چین رہتا ہے، ان اشتکا کلو، اگر ان اشتکا رأسہ، سر میں درد ہے، کسی چیز کا جی نہیں چاہتا، سارا جسم بے چین بے کیف۔ تو ایک مسلمان اسی طرح ہے جسم کا حصہ، کہ وہ بے چین ہو پریشان ہو، ہم سب کو ہونا چاہیے، ہم آرام سے انڈا پراٹھا کھا رہے ہیں، ہمیں کوئی فکر نہیں کتنے ہزار شہید ہو گئے، خدا نخواستہ کوئی بیٹا نہیں بھانجا بھتیجا بھی شہید ہو جائے، کتنا ہمیں غم ہوتا ہے، لیکن کتنے ہزار، 25,000 تقریباً 100 دن سے زیادہ ہو گئے، 104-105 دن ہو رہے ہیں، 25,000 سے زیادہ مسلمان، اور اکثر اس میں بے گناہ عورتیں بچے شامل، لڑنے والے کم ہیں، شہید ہونے میں لڑنے والے کم ہیں، لیکن امت مسلمہ تماشا دیکھ رہی۔ تماشا، میں نے قطعے میں ایک مصرع لکھا تھا، تماشا بن نہ جائیں خود تماشا دیکھنے والے، اس سے پہلے کہ وقت ہمیں عبرت کا نشان بنا دے، ہمیں دوسروں سے عبرت حاصل کرنا چاہیے۔ فاعتبروا یا اولی الابصار فاعتبروا، آپ کہیں گے کیا شادی میں جہاد کی بات لے کے بیٹھ گئے، جناب نکاح ہوا صحابی کا، رات کو انہوں نے شب باشی بھی کی، شب زفاف میں دلہن کو چھوڑ کے آواز لگ گئی چلو اللہ کے راستے میں، اسی حالت میں چلے گئے، غسل نہیں کیا، اتنی جلدی جاتے تھے صحابہ، غسل نہیں کیا، غسیل الملائکہ کہتے ہیں، غسیل الملائکہ، جا کے جہاد میں شریک ہوئے اور اسی حالت میں شہید ہو گئے، پہلی رات گزار کے۔ آج تو چلے پہ کوئی نہیں جاتا، کوئی شیخ کے پاس نہیں جاتا، ابھی تو شادی ہوئی، وہ جہاد میں چلے گئے، جا کے جان دے دی۔ نبی علیہ السلام نے دیکھا فرشتے ان کو غسل دے رہے ہیں، فرمایا یہ غسیل الملائکہ ہے، فرشتے ان کو غسل دے رہے، سبحان اللہ۔ تو اسی لیے یہ کوئی عجیب بات نہیں ہے صحابہ کے اعتبار سے، ہمارے لیے ضرور عجیب ہے، کیونکہ ہم تو سمجھتے ہیں ہمیں بس یہیں رہنا ہے ہمیشہ کے لیے، شاید ہم دنیا میں ہمیشہ کے لیے آئیں، یہ تو ایسا مسافر خانہ ہے۔ اللہ تعالیٰ سب کی زندگیوں میں برکت دے۔ ہمارا ایک دوست تھا این ای ڈی کا، حضرت والا کا مرید، طائف صاحب کے، ان کے جو بڑے بھائی تھے، ہمارے بھائی طائف صاحب کے دوست کینوپ میں تھے، اور چھوٹا بھائی ہم سے ملتا تھا، خانقاہ میں آتا تھا کبھی کبھی، کبھی کبھی آتا تھا، لیکن باشرہ، نمازی، انجینئر، قابل، اچھے گھرانے کا، شادی طے، اور سب شادی، سب چیزیں، نکاح اور بارات جس دن تھی اسی دن اس کا انتقال ہوا، جس دن بارات تھی۔ یہ ہے زندگی کا ویزا، نامعلوم المیعاد، ناقابل توثیق۔ فجر کی نماز پڑھی ہوگی سب نے، ماشاءاللہ پڑھی ہے تو بہت خوشی کی بات، نہیں پڑھی ہے تو فکر کی بات، کہ فجر کی نماز چھوڑ کے آج کا مسلمان اٹھتا ہے اللہ کو ناراض کر کے، دن کا آغاز کس سے کرتا ہے؟ اللہ کو ناراض کر کے کرتا ہے۔ کس قدر تم پہ گرا صبح کی بیداری ہے، ہم سے کب پیار ہے، ہاں نیند تمہیں پیاری ہے۔ جس کو اللہ پیارا ہے وہ کہے گا اٹھ باندھ کمر کیا ڈرتا ہے، پھر دیکھ خدا کیا کرتا ہے۔ تو لہذا یہ دیکھیں کہ ہمیں تو ابھی پچھلے دنوں میں یہ عرض کر رہا تھا، ہمیں تو وہاں ہونا چاہیے تھا راول دستے میں، ہم یہاں فجر بھی چھوڑ رہے ہیں، فجر پڑھنے والے بڑے کمال سے سمجھ رہے ہیں، ہم نے بڑا تیر مارا، ہم فجر جماعت سے پڑھ رہے ہیں ٹھنڈے پانی سے، کچھ تیر نہیں مارا، ہمیں تو وہاں ہونا چاہیے تھا۔ جب ہم وہاں کے لیے سوچیں گے تو یہاں کے کام آسان ہو جائیں گے۔ بعد میں آگے کی سوچتے ہیں کہ بخار کو اگر بخار پیش کرو تو نزلے پہ آدمی تیار ہو جاتا ہے، تو اگر اس میدان کو پیش کیا جائے تو یہ کون سا میدان ہے کہ آدمی وضو کر کے آگے جماعت سے نماز پڑھا نہیں رہا، اکثر تو پڑھ رہے ہیں نا بھائی، پڑھنا کون سا کمال ہے، امام پڑھا رہا ہے، صورتیں وہ یاد کرتا ہے، پڑھاتا ہے وہ، رات بھر وہ تیاری کرتا ہے۔ ایک دوست کے ذمہ میں نے نماز لگائی، کہ رات بھر جاگا کیونکہ صبح نماز پڑھانی تھی، لہٰذا کہیں قرآن غلط نہ پڑھ دوں، کتنی فکر سے امام آتا ہے، اور امام مقتدی صاحب آتے ہیں اونگ رہے ہیں، ان کی بھی نماز ہو گئی۔ دیکھیے اللہ تعالیٰ نے کتنی آسانی رکھی ہے، اتنی آسان چیز بھی نہیں کر رہے ہیں، فجر چھوڑ کے سو رہے ہیں۔ ابھی جمعے میں بھی عرض کیا اور عرض کرتا رہتا ہوں میں، کہ جو فجر چھوڑ کے سوتا ہے وہ کھوتا ہے، اور کھوتا بھی پنجاب والا کھوتا ہے، ہم اردو والا کھوتا نہیں کہہ رہے، اردو کا کھوتا الگ ہوتا ہے، پنجاب کا کھوتا الگ ہوتا ہے۔ اللہ کے فرض کو ضائع کرنے والا او خاطی، دیکھیے حدیث شریف حضرت شیخ لکھ رہے ہیں، اس کا نام او خطا کار گناہ گار لکھا رہ جاتا، جو فجر کی نماز کو چھوڑتا۔ اللہ تعالیٰ پوری امت کو بیدار فرما دے۔ ان نکاح و تعطر و سواک، یہ بھی آج امت سے چلے، مسواک کرنا، و سواک، مسواک کرنا، ہر نماز سے پہلے مسواک کرنا، सोने के से पहले मिसवाक करना, उठने के बाद मिसवाक करना, ये सुन्नत की जगह हर नमाज से पहले। बिलफर जैसे अभी हम गए और कुछ भी नहीं खाया, लेकिन एक घंटा है असर और मगरिब में, कम से कम दरमियान में एक घंटा होता है, फिर दोबारा मिसवाक करना, इतनी देर हो गई अब उसका जायका नहीं रहा मुँह में। ये मिसवाक के आदाब में ये बात लिखी है मारिफुल हदीस में, ये इतनी देर अगर हो जाए तो मिसवाक, अगर कुछ खाया नहीं भी है तो भी मिसवाक करना सुन्नत हो जाएगी दोबारा। उठ सो के उठे पहले मिसवाक, हजरत ने इसको लिखा प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की बारी सुन्नतों में कि सो के उठ के नींद से बेदार होके मिसवाक करना अलग सुन्नत है, और नमाज के लिए वजू के वक्त मिसवाक करना अलग सुन्नत, वजू के वक्त मिसवाक करना अलग सुन्नत। तो ये इसीलिए ये सुन्नतें कौन जिंदा करेगा बताइए, किसी और से तवक्कु है? जब ये चाहने वाले, उस शाख कहलाने वाले सुन्नत का तेरे रुख पे अगर नूर नहीं है, बंदे ने अर्ज किया सुन्नत का तेरे रुख पे अगर नूर नहीं है, महबूब कोई आशिकी मंजूर नहीं है। हम यहाँ आशिक बने हुए हैं नबी अलैहिस्सलाम, ऐसे तो मुंह फेर रहे हैं जिनकी मूछें बड़ी बड़ी हैं, जिनकी दाढ़ियाँ मुंडी हुई हैं, आप अलैहिस्सलाम ने उनको देख के चेहरे अनवर फेर लिया। हम कह रहे हैं हम तो बहुत आशिक रसूल हैं, हम तो झंडा भी लगाते हैं और नारे भी लगाते हैं। नारे लगाने के लिए नारा तो सबसे ज़्यादा अबू तालिब लगाता था, अबू तालिब ईमान के साथ नहीं जा सकते। हिमायत काफ़ी नहीं है बल्कि हिदायत की ज़रूरत है, मानना पड़ेगा और जान देने के लिए तैयार होना हो। वस्सिवाक, तो हर नमाज से पहले मिसवाक का एहतमाम करें। बहुत मुख्तसर इसकी फजीलत, और जो सबसे बड़ी फजीलत कि चरस अफ्यून आजकल कैसे कैसे नशे हैं इस महल्ले तक पहुंच गए, सुना है शराब भी पी रहे हैं लोग और चरस तो पीते ही हैं, बहुत सा तरक्की याफ्ता तबका शीशा पी रहा है, अय्याश, इन सब में 70 नुकसान हैं। सबसे बड़ा नुकसान ये है कि मरते वक्त कलिमा तैयबा याद नहीं आता। इसके बिल्कुल बरअक्स अपोजिट, मिसवाक में 70 फायदे हैं। सबसे बड़ा फायदा यह है कि मरते वक्त कलिमा तैयबा याद आता है इंशाअल्लाह। यही एक फजीलत काफ़ी हो कि आप कलिमा तैयबा से एक साथ जो चला जाए ना इंशाअल्लाह वारे न आ रहे, अल्लाह ताला बहुत मेहरबान है। ईमान बड़ी दौलत है, लेके जाना ईमान बड़ी दौलत। हज़रत उमर ने पूछा था, तो आपने फरमाया था ऐसा ऐसा सवाल होगा, हज़रत उमर ने पूछा था कि क्या हमारा होश व हवास कायम होगा, आपने फरमाया हाँ, फिर कोई मसला नहीं, जिंदगी भर यही करते रहे, दीन फैलाते रहे, दीन के लिए मेहनत करते रहे, मुजाहदे करते रहे, फजर की नमाज में नींद कुर्बान करते रहे, कोई नामहरम आ गई निगाह झुकाते रहे, जब ये मुजाहदात उठाते रहे तो अल्लाह ताला क्या वहाँ इन अल्लाह ला युज़ीउ अजरल मुहसिनीन, अल्लाह ताला नेकोकारों के अजरों को ज़ाया नहीं करते, ज़ाया नहीं करते, वो थोड़े फिर बहुत ज़्यादा दे देते, फिर जो इतना मुजाहदा करेगा। बस सिवाक वन निकाह आखिरी ये है, मैंने इसको शेर में बंद किया अल्हम्दुलिल्लाह, उलमा के मजमे में शेर सुनाता हूँ मैं अक्सर। मैं देख रहा था मारिफुल हदीस में ये हदीस, तो मैंने कहा ये तो बहुत ही जिसे कहते हैं मौजू कलाम है, अल हया व तअत्तुर व सिवाक वन निकाह, शायद किसी को ज़ौक हो। ये फ़ायलातुन 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 फ़ायलुन, ये हमारी शायरी का पहला वजन है। मैंने इस पे अल्हम्दुलिल्लाह ऊपर मिसरा लिखा, अम्बिया की सुन्नतें हैं बाई से फतहो फलाह, अम्बिया की सुन्नतें हैं बाई से फतहो फलाह, अल हयाओ व तअत्तुर व सिवाको वन निकाह। दूसरा मिसरा तो बना बनाया हदीस शरीफ का, अल हयाओ व तअत्तुर व सिवाको वन निकाह, ये तो, और तो निकाह सबसे आखिरी लफ्ज है इसका, और यानी ये चार ऐसी सुन्नतें हैं जो सिर्फ एक नबी नहीं तमाम अंबिया के, अरबाउम मिन सुननिल मुरसलीन, तमाम रसूलों की ये सुन्नत, तमाम निकाह करते, इसलिए बेनिकाह रहना सुन्नत के खिलाफ, मुजर्रद रहना सुन्नत के खिलाफ, किसी पे गलबे हाल हो जाए। जैसे 37 ऐसे लोग गुजरे हैं, हजरत वाला के पास किताब आई थी उम्मत के बड़े लोग, बाकी छोटे मोटे तो बहुत से होते हैं, उम्मत के बड़े लोग जिसमें अल्लामा अबू ज़करिया नव्वी रहमतुल्लाह ताला भी हैं, मुहद्दिसीन में और सूफिया में बिशर हाफ़ी भी हैं, और हमारे मीर साहब रहमतुल्लाह ताला भी थे, बड़े बड़े सूफिया हैं ऐसे गुजरे। तो हजरत वाला ने फरमाया एक किताब अपनी जगह, लेकिन सुन्नत 37 है, एक तरफ 37 लाख, 124,000 अंबिया ने इस्तिका किया, तो ये ठीक है, लेकिन ये कोई काबिल तारीफ, कोई गलबे हाल हो गया, कोई ऐसा हाल नहीं हुआ इस वजह से उन्होंने शादी नहीं की। तो शादी ना करना कोई अच्छा काम नहीं है, निकाह करना सुन्नत। और आप अलैहिस्सलाम की फरमान निकाह मिन सुन्नती वफी रिवायत वमर रगीब अन सुन्नती फलैस मिन्नी, जो मेरी सुन्नत से एराज करेगा यानी उसके खिलाफ जाएगा वो मुझमें से नहीं है। ये सिर्फ निकाह की सुन्नत के लिए थोड़ी, हर सुन्नत के लिए। आज हमें याद रहता है पानी पी रहे हैं बाएं हाथ, चाय पी रहे हैं बाएं हाथ, लेन देन बाएं हाथ से, अरे ये दाहिना हाथ है इसके लिए भाई, खाने पीने के लिए। मोजा पहने, जूता पहने पहले सीधे पैर में, कुर्ता पहने पहले सीधे आस्तीन में डालें, नबी की सुन्नत जिंदा होगी। कोई काम तो मैं कहता हूँ मस्जिद से बाहर निकलोगे कूद के तो निकलोगे नहीं, दोनों पैर बाहर निकलो तो उल्टा पैर निकालो सुन्नत जिंदा हो जाएगी। एक पैर तो निकालना है ना, दाखिल होते हुए एक पैर रखना है, सीधा पैर रखें नबी अलैहिस्सलाम की सुन्नत जिंदा हो जाएगी। सीधा पैर रखें सुन्नत, बिस्मिल्लाह बिस्मिल्लाह पढ़ना कि सुन्नत, वस्सलातु वस्सलामु अला रसूलिल्लाह दुरूद शरीफ, दो सुन्नत हो गई। हर सुन्नत पे एक नेकी, एक नेकी के 10 सवाब, अब गिनते जाइए। एक सुन्नत बिस्मिल्लाह वस्सलातु वस्सलामु अला रसूलिल्लाह या कोई भी दुरूद शरीफ, अल्लाहुम्मा फ्तहली अबवाब रहमतिक, सीधा पैर रखा और एतकाफ नफिल एतकाफ की नीयत की, 5 सुन्नतों पे 50 नेकियां, सिर्फ दाखिल होने पे 5 नमाजों में 250 नेकियां। अब निकलेगा भी तो सही, यहीं तो नहीं रह जाएगा, निकलने पे भी 5 सुन्नतें। बायां पैर निकाला, बिस्मिल्लाह पढ़ा, वस्सलातु वस्सलामु अला रसूलिल्लाह पढ़ा, करने के काम करने से होते, कोई मुश्किल काम बता रहा हूँ, एक घंटा लगेगा, सब काम चलते हुए जाते हुए पढ़ेंगे ना। फिर पैर को निकाला, उल्टा पैर निकाला, एक सुन्नत ये, तीसरी सुन्नत चप्पल पे या जमीन पे कहीं भी रखा और सीधे पैर में पैर डाला, ये फिर एक सुन्नत जिंदा हो गई। अब फिर 5 आते 5 जाते, 10 सुन्नतें और 10 पे 100 नेकियां, 5 नमाजों में 500 नेकियां हमारी बढ़ सकती हैं अगर हम इतनी थोड़ी सी चीज सुन्नत जिंदा कर। इसके साथ अलग और भी है, खाने की सुन्नत, पीने की सुन्नत, दस्तरखान बिछाने की सुन्नत, ये सब वहाँ पे लगाएं, जहाँ पे खाना खाते हैं वहाँ पे लगा दें। आजकल ये पोस्टर अलग से आता है, जहाँ खाना खाते हैं वहाँ पे हमारे दोस्त लगा देते हैं ताकि सब बच्चे और बड़े देखें और दुआ याद आ जाए। इसीलिए खाने की मजलिस में कि मजलिस वाला कोई भी एक आदमी दुआ बुलंद आवाज से बिस्मिल्लाह वाला बरकतिल्लाह ताला या बिस्मिल्लाहिर्रहमानिर्रहीम, बहुत से लोग बिस्मिल्लाह वाला बरकतिल्लाह ताला से इख्तलाफ करते हैं। मैंने मुफ्ती इनामुल हक साहब से पूछा, जो अब बिन्नौरी टाउन के बड़े मुफ्ती हैं, बहुत बड़े, हमारे हजरत वाला खलीफा हैं, हमारे पीर भाई हैं, यहाँ भी आ चुके हैं, तशरीफ ला चुके हैं। तो मैंने पूछा कि क्या ये दुआ सही नहीं, फरमाया जो दुआ तवातुर से आ रही वो गलत नहीं हो सकती, सही है। लेकिन कोई बिस्मिल्लाह रहमान रहीम पढ़ना चाहे वो पढ़े, कोई बिस्मिल्लाह वाला बरकतिल्लाह ताला पढ़े, लेकिन अल्लाह का नाम लेना ज़रूरी है। यानी अल्लाह का नाम लेके फिर खाए, फिर सुन्नत जिंदा होगी। खाना अपने पेट और पढ़ने के लिए खा रहा है, सुन्नत जिंदा होने पे सवाब अलग मिलेगा। अल्लाह ताला हमें सुन्नतों का एहतमाम नसीब फरमाए। तो ये निकाह माशाल्लाह मस्जिद में हो रहा है सुन्नत के मुताबिक, इंशाल्लाह इसमें जाओ जाओ ये बेचैन हो रहा, जाओ यहाँ बैठ के बेचैन होने से बैठ जाए, वहाँ जाओ खेलो, ये बच्चों का दिल खेल में अटका रहता है सर। तो सुन्नत के मुताबिक अल्लाह करे, उम्मीद है इंशाअल्लाह ये सब दीनदार लोग हैं। हमारे हाजी निसार साहब रहमतुल्लाह ताला हमारे बड़े थे, मेरे उस्ताद भी थे, मैंने उनसे अरबी पढ़ी है कुछ, तो सब दीनदार लोग हैं, गाने बाजे का तसव्वुर नहीं है। लेकिन आम तौर पे होता है कि निकाह मस्जिद में और घर गए तो गाने लगा दिए, पता तो चले आके शादी हो रही है, महल्ले में पता चलना चाहिए, महल्ले वालों को जब तक तंग ना किया जाए, जब तक नबी अलैहिस्सलाम की सुन्नत की मुखालफत ना की जाए हुक्म की, उस वक्त तक हमारी खुशी मुकम्मल नहीं होती। लिहाजा इस बात को आगे पहुंचाएं कि शादी ब्याह हो या किसी भी मौके पे गाना बाजा नाजायज़ है, उस वक्त भी नाजायज़ रहता है, अभी भी नाजायज़ है, उस वक्त भी नाजायज़, मस्जिद में नाजायज़ है, बाहर भी नाजायज़। ऐसा भी होता है गाना वहाँ बराबर में बज रहा था, मस्जिद में आवाज़ आ रही है, नमाज की हालत में गाने की आवाज़ आ रही है। बताइए कितना बदबخت मुसलमान है जो खुद नमाज में नहीं आ रहा है, गाने की आवाज़ को वहाँ पहुँचा रहा है। अल्लाह ताला हमारे हालों पर रहम फरमाए। इसलिए तमाम सुन्नतों को जिंदा करें और सुन्नत के ख़िलाफ़ और शरीयत के ख़िलाफ़ जो काम है उसको हम हटाएं। इसमें क्या फ़ायदा है, हमारा तो फ़ायदा है ही, दुनिया का भी, दीन का तो है, दुनिया का भी फ़ायदा है। ये जो बाद में लड़ाई झगड़े होते हैं, परेशानी होती है, इंशाअल्लाह सुन्नत और शरीयत के मुताबिक होगा तो अल्लाह ताला बरकत अता फरमाएंगे, दिल जुड़े रहेंगे और ये सब परेशानी लड़ाई झगड़े की नहीं होगी इंशाअल्लाह। सुभानअल्लाह। हमारे फिरोज मेहमान साहब अल्हम्दुलिल्लाह जब निकाह पढ़ाते हैं ना तो हम तो 15-20 मिनट का बयान करते हैं, वो अजान से पहले बिल्कुल मगरिब की अजान से पहले फिर कहते भी रहते हैं कि दूल्हा बेचारा मायूस हो रहा होगा कि आज मेरा निकाह है भी या नहीं। अगर अजान हो गई तो वैसे ही तारीख तब्दील हो जाएगी, आज नहीं होगा फिर कल हुआ। इस्लामी एतबार से सूरज कमरी एतबार से दिन जो है मगरिब के बाद तब्दील हो जाता, तो इसलिए हमने फिर भी कम किया है ये समझ लें, हमने ज़्यादा नहीं किया है। फिरोज अहमद साहब के आप जाएँ तो बिल्कुल मगरिब तक ले आके मिला, तो मज़ा माशाल्लाह मज़ामीन है, लोग भी हैं उनके पास सुनने वाले। तो फजैल या क्या है, मोहम्मद फजैल अब्बास बिन मोहम्मद ताहिर, ये मोहम्मद ताहिर साहब तो हमारे पुराने दोस्त हैं माशाल्लाह। कमरुल इस्लाम साहब कौन है जी, माशाल्लाह बड़े वाले हैं। और अब्दुल कुद्दूस साहब माशाल्लाह। और साद अहमद जी जी ठीक, साद शादी के मोहम्मद ताहिर साहब सर, और आफ्ताब अहमद, आफ्ताब साहब भी हैं ना जी, आफ्ताब डूब रहा है फिर भी आफ्ताब मौजूद है अल्हम्दुलिल्लाह। 50,000 मुअज्जल हमजा वाला बाद में, लेकिन बाद में जल्दी दे देना बिल्ला वजह, देर मत करना। यहीं सुरजानी में एक जगह मैंने निकाह पढ़ाया तो ये मसला बयान किया कि निकाह का मेहर देने में देर नहीं करनी चाहिए, तो बाद में एक बड़े मियाँ मिले और दो बातें इसमें इनके कह रहे हैं, अरे भाई हमने तो 40 साल हो गए शादी को, 500 मेहर रखा था अभी तक नहीं दिया, दे दे अब। मैंने अभी भी पूछ रहे 500 मेहर देने के बारे में, देखिए कितना लोग 40 साल हो गए मसला पता नहीं 500 क्या है, लेकिन उस लिहाज से मसला पूछें कि आज के लिहाज से देंगे या उसी लिहाज से देंगे, तुलन है गंजाइश है इसमें, तो एक तो फौरी दे दिया। फिर मैंने उनसे कहा जो अच्छी तरह मिलेंगे, बड़े साहब आपकी माशाल्लाह इतनी उम्र हो गई, दाढ़ी रख लें एक मुट्ठी, दाढ़ी रखना वाजिब है। फिर हाँ बस ये बच्ची की शादी हो जाए मैं दाढ़ी रखूँ। मैं कहा बच्ची की शादी आपकी तो नहीं, आपकी होती तो ये रीज़न चलो काबिल कबूल था कि शादी हो जाए दूल्हा बन जाए फिर बाद में, तो ये मैं कहता हूँ ये शैतानी शैतानी शर्म हया है कि ज़रा बच्चों की, फिर हम बुढ़े हो जाएंगे दाढ़ी रख लें। दाढ़ी जवानी से ही रखने की है, बुढ़ापे की सुन्नत नहीं है। पहली बार भी दाढ़ी कटाना गुनाह है और बार बार कटाना भी गुनाह है। उमूमी तौर पे मसला मशहूर है कि दाढ़ी रख के कटा दिया देखो कितने कितना बड़ा गुनाह है, रख के कटाना भी गुनाह है, पहली दफ़ा शेव करना भी गुनाह है, ये समझ लें पहली दफ़ा शेव करना और एक मुट्ठी से कम करना भी गुनाह है। ये मत समझे थोड़ी रख ली तो थोड़ा मौलवियों में थोड़ा मिस्टरों में, तीतर बटेर ये दोनों के दरमियान है, ना इधर का है ना उधर का है। तो इस लिहाजा सुन्नत को जिंदा करने में शर्माना नहीं चाहिए। الحمد لله وكفى والسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به الأرحام إن الله كان عليكم رقيبا وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا وقال تعالى يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون وقال رسول الله صلى الله تعالى عليه وسلم النكاح من سنتي وفي رواية ومن رغب عن سنتي فليس مني وقال عليه الصلاة والسلام إن أعظم النكاح بركة أيسره مؤونة أو كما قال عليه الصلاة والسلام بعد خطبہ مسنونہ کے محمد فضیل عباس بن محمد طاہر میں نے آپ کا نکاح حمدہ سنت بنت اچھا ہاں وہ بنت قمر الاسلام آپ کا نکاح میں نے ان سے کیا بشہادت قمر الاسلام اور عبد القدوس صاحب اور شادی کے گواہ محمد طاہر نہیں دلہن کا وکیل جو ہیں قمر الاسلام صاحب ہیں بوکالت قمر الاسلام اور بشہادت عبد القدوس صاحب اور سعد احمد صاحب اور شادی کے گواہ محمد طاہر اور آفتاب احمد صاحب والنثار حج نثار صاحب رحمہ اللہ تعالی اور مہر کی رقم 50,000 معجل یعنی بعد میں ادائیگی۔ تو ان سب تفصیل کے ساتھ بئی تفصیل میں نے آپ کا نکاح محمد فضیل عباس حمدہ بنت خمر اسلام سے کیا، آپ نے قبول کیا؟
جی میں نے قبول کیا۔
ایک دفعہ قبول ہونا کافی ہے، لوگ سمجھتے تین دفعہ نہیں کیا، تین دفعہ خدا نخواستہ طلاق کا مسئلہ ہے، اس میں بھی ایک میں بھی ہو جاتا ہے کچھ نہ کچھ اثر، دو میں ہوتا ہے، یہ ایک ساتھ تین طلاق دینا یہ بھی ناجائز مسئلہ سمجھتے نہیں، لہذا قبول ہے، بس ایک دفعہ کہہ دیا اور لوگوں کے سامنے ہو گیا نکاح۔ الحمدللہ رب العالمین والصلاة والسلام علی رسولہ النبی الامی الکریم، واعف عنا واغفر لنا وارحمنا انت مولانا انت مولانا فانصرنا علی القوم الكافرین، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ اللهم انا نسألك الهدى والتقى والعفاف والغنى، یا اللہ ہمارے گناہوں کو معاف فرما دیجئے، یا اللہ ہمارا بیٹھنا کہنا سننا قبول فرما لیجئے، ہم سب کے دلوں میں بات اتار دیجئے، کہنے والا بھی کمزور اور محتاج، سننے والے بھی، یا اللہ ہم سب کو اپنی محبت کی زنجیر میں گرفتار فرما لیجئے، ایک ایک سنت کو زندہ کرنے والا بنا دیجئے، یہ نکاح جو سنت کے مطابق جمعے کے دن مسجد میں ہوا ہے، یا اللہ آپ اس میں خوب خیر و برکتیں نازل فرما دیجئے، خوب خیر و برکتیں نازل فرما دیجئے، جانبین میں آپس میں خوب محبتیں قائم فرما دیجئے، اور نکاح کو نیک صالح اولاد کا ذریعہ بنا دیجئے۔ یا اللہ جتنے مسلمان پریشان ہیں فلسطین میں اور جہاں کہیں، سب کی پریشانیاں دور فرما دیجئے، مسلمانوں کو فتح و نصرت عطا فرما دیجئے، اسلام کو غالب فرما دیجئے، کفر کو مغلوب فرما دیجئے، جتنے بیمار ہیں اس مجمع میں اور جہاں کہیں، سب مسلمان بیماروں کو زخمیوں کو شفاء کامل عاجل نصیب فرما دیجئے۔ یا اللہ آپ کا نام بہت بڑا نام ہے، جتنا بڑا آپ کا نام ہے اتنی مہربانی ہم سب پر فرما دیجئے، مقروضوں کے قرضوں کے ادائیگی کے سامان غیب سے فرما دیجئے، اے دونوں جہانوں کے مالک دونوں جہانوں کی خوشیاں عطا فرما دیجئے، یا اللہ دونوں جہانوں کی خوشیاں عطا فرما دیجئے، عصر اور مغرب کی طرح تمام نمازیوں کو فجر کی نماز بھی جماعت سے پڑھنے کی توفیق عطا فرما دیجئے، اور یا اللہ پاکستان کی حفاظت فرمائیے، پاکستان کو داخلی اور خارجی دشمنوں سے محفوظ فرما دیجئے، اور یا اللہ ساری دنیا کے مسلمانوں کو نیک صالح قیادت عطا فرما دیجئے، نیک صالح قیادت عطا فرما دیجئے۔ ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم، وصل اللہ تعالی علی خیر خلقه محمد وعلى آلہ واصحابہ اجمعین، آمین برحمتک، سبحان مبارک۔Thank you.